أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام علیکم خواتین و حضرات، معاف کیجیے گا میں آج معمول سے زیادہ لیٹ ہو گیا، لیکن اب کچھ ہیلتھ ریزنز کی وجہ سے بہت سی مجبوریاں ہوتی جا رہی ہیں کہ وہ باوجود پوری کوشش کے لیٹ ہو جاتا ہوں. میرے خیال میں اس کوتاہی کے لیے اجازت ہی دے دیں. لاسٹ سنڈے ہم بات کر رہے تھے کہ یہ سوال تھا کہ ہر انسان کے سر سے نور یا ظلمت کا ایک ڈورا نکلتا ہے جس کا سراج جنت یا جہنم سے جا ملتا ہے. اہل معرفت جب کسی انسان کو دیکھتے ہیں تو اس ڈورے کو دیکھ کر جان جاتے ہیں کہ مستقبل میں یہ نیکی کی طرف مائل ہوگا یا بدی کی، اور اس کا خاتمہ بالایمان ہوگا یا کفر پر. اس میں یہ بات درست ہے کہ ہر انسان کے سر سے نور یا ظلمت کا اندازہ اہل نظر کو ہو جاتا ہے، لیکن یہ کہنا درست نہیں ہے کہ انسان کے انجام کا پتہ ہوتا ہے کہ یہ جہنم میں جائے گا یا جنت میں جائے گا. یہ قطعی طور پر کسی کو بھی اندازہ نہیں ہوتا، ماسوائے پیغمبروں کے جن کو اللہ تعالی یہ علم عطا کر دیتا ہے یا یہ بتا دیتا ہے کہ تمہارے ساتھیوں میں سے کون کون سا جنتی ہے. کیونکہ اگر یہ بات درست ہو کہ انسان کے سر سے ڈورا، میں جان بوجھ کے لفظ استعمال نہیں کر رہا کیونکہ اس کا نام ڈورا ہے نہیں، تو اس کے ڈانڈے جا کے جنت یا جہنم سے ملتے ہیں، اور اس سے اہل نظر یہ جان لیتے ہیں کہ کون آدمی جنتی ہے کون جہنمی ہے، تو پھر توبہ کے دروازے جو انسان پر ہر وقت کھلے ہیں اس کے کیا معنی ہیں؟ رب تعالی کی رحمتیں جو بے پایا ہیں کہ وہ ایک طوائف کو کتے کو پانی پلانے پر بخش دیتا ہے اور وہ جنت میں چلی جاتی ہے، تو اس کے کیا معنی ہوں گے؟ پھر جو آدمی ساری عمر گناہوں میں ڈوبا رہا لیکن اس کی زندگی میں کوئی ایسا وقت آ گیا کہ اسے اللہ کی راہ میں جہاد کرنا پڑا اور وہ شہید ہو گیا، اس کا کیا ہوگا؟ تو یہ بات درست نہیں ہے. ہوتا یہ ہے کہ جیسے یہاں کئی ایک موقعوں پر میں نے عرض کیا کہ ہیومن باڈی میں ایک سٹیٹک الیکٹرک کرنٹ پایا جاتا ہے جو عام طور پہ 3.5 وولٹ سے لے کے 5 وولٹ تک اس کی انٹینسٹی ہو جاتی ہے. جب ہم کوئی ذکر کرتے ہیں قرآن پاک کی تلاوت بہت کثرت کے ساتھ ہم کرتے ہیں، عبادات میں مصروف رہتے ہیں، تو ہمارے خیالات پاکیزہ ہوتے ہیں. تو نیگیٹو فورس کم سے کم ہو جاتی ہے انسان کے اندر، نفس कम से कम सर उठाता है, रुकावट कहीं रहती नहीं। तो दूसरी तरफ वो जो जिक्र कर रहा है उससे इंसानी जिस्म के अंदर, जहन के मुख्तलिफ सेल्स में तब्दीली होती है। बहुत से सेल्स जो आम इंसानों में ख्वाबीदा होते हैं, उनसे काम नहीं लेते लोग, वो एक्टिवेट हो जाते हैं। तो इंसान के जिस्म के अंदर जो स्टैटिक चार्ज है वो इंक्रीज करता है। जैसे मैंने अर्ज किया कि 3.5 वोल्ट है और वो अप टू 5 वोल्ट चला जाता है। तो उसके एक्टिवेट हो जाने से इंसान के सर के इर्द गिर्द नूर का एक हाला, जिसको अंग्रेजी में ऑरा कहते हैं, वो कायम होता है। मैग्नेटिक फील्ड है, वो मैग्नेटिक फील्ड बहुत स्ट्रांग हो जाता है और वो सर के इर्द गिर्द मौजूद होता है। जब कोई साहिब नजर किसी ऐसे शख्स पर नजर डालता है जो नेक है, साहिब नजर है, इल्म की राह पर है, तो साहिब नजर को उस आदमी के सर के इर्द गिर्द एक हाला दिखाई देता है। अब वो हाला जो है वो दो रंगों में, तीन रंगों में दिखाई दे जाएगा। एक दूधिया होगा, एक हल्का नीला होगा और एक सुर्ख होगा। ये तीन रंगों का हाला इंसान के साहिब नजर को इंसान के सर के इर्द गिर्द दिखाई देता है। उसको, क्योंकि हमारे यहां इस राह पर चलने वाले लोग दुनियावी तालीम से जरा दूर होते हैं जनरली, तो उसको डोरा वो कह दिया, क्योंकि होता तो रिंग है, तो उसको डोरे का उन्होंने नाम दे दिया। वो ऑरा है, उर्दू में हाला कहते हैं, अंग्रेजी में उसे ऑरा कहते हैं। उस ऑरा से उस साहिब नजर को अंदाजा हो जाता है कि जो शख्स मेरे सामने चला आ रहा है ये इल्म की राह पर है। अब ये जो रंग हैं, ये दरहकीकत पैदा होते हैं कि कुछ लोग हैं जो इश्क रसूल सल्लल्लाहु अलैहि वसल्लम में डूबे हुए होते हैं और उनकी तमाम तर तवज्जो सुन्नत और हदीस पर रहती है और उसको वो फॉलो करते हैं कि रब तक जा पहुंचे। तो उनके यहां ये आम तौर पर दूधिया ऑरा मिलेगा। कुछ लोग हैं जो अल्लाह के इश्क में डूबे होते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम से प्यार किए बगैर तो कहीं भी नहीं जा सकता इंसान, तो वो इश्क रसूल और इश्क रब में मुब्तला हुए होते हैं। उनके सर के इर्द गिर्द बिल्कुल हल्का लाइट ब्लू लेकिन इंतहाई चमकदार वो ऑरा दिखाई देगा। कुछ लोगों का आपने सुना होगा कि फलां वली अल्लाह बड़ा जलाली है, जैसे जलाल में सबसे ज्यादा जनाब सरकार सैयद अलाउद्दीन अली अहमद साबिर साहब थे, वहां सुर्ख ऑरा मिलेगा। तो ये ऑरा, लेकिन ये पैदा उस वक्त होता है जब इंसान बहुत अगली मंजिलों पर चला जाए, ये इतनी आसानी से हासिल नहीं होता। ऐसे इंसान की बॉडी से वाइब्रेशंस बहुत निकलती हैं और जो शख्स भी उनके दायरे असर में आ जाए वो नवाजा जाता है। इसीलिए आमतौर पर आपने किताबों में पढ़ा होगा कि फकीर लोग सीने से लगाते हैं जिसको इल्म देना होता है। उसकी वजह यह है कि जो मैग्नेटिक फील्ड है उसके जरिए से वो मुंतकिल करते हैं। तो इस सवाल का इतना हिस्सा बिल्कुल दुरुस्त है, लेकिन उस डोर मत कहिए, वो हाला है या अंग्रेजी में ऑरा है वो, तो चूंकि उसको थिकनेस ज्यादा नहीं होती, उसका डायमीटर कम होता है, तो वो डोरा उसको कह दिया गया। लेकिन है ये बात दुरुस्त, लेकिन वो इसकी अलामत नहीं है। यही इसी महफिल में शायद मैंने एक किस्सा एक वलीअल्लाह का सुनाया था, जो बहुत बुलंद पाया वलीअल्लाह थे, शागिर्दों की ट्रेनिंग करते थे, उन्हें इल्म देते थे। तो एक बार वो अपने शागिर्दों को लेके एक जंगल में चले गए। उस जंगल में जाके उन्होंने कयाम किया, तो वहां कहीं जंगल के करीब ही एक कबीला बसता था जंगलियों का। उस कबीले के लोग इनको देखने के लिए आने लगे। उस कबीले के सरदार की साहबजादी बेटी थी एक, तो ये वली अल्लाह उस बच्ची के इश्क में मुब्तला हो गए और उस इश्क ने इतना जोर मारा कि अपने दिल के हाथों मजबूर हो गए, ये उस कबीले के सरदार के पास चले गए और जाके उसे कहा कि मैं आपकी साहबजादी से निकाह करना चाहता हूं। तो बदकिस्मती ये हुई कि वो ईसाई कबीला था, तो सरदार ने कहा कि ठीक है, मुझे एतराज नहीं है, मैं अपनी बेटी की शादी आपसे कर दूंगा, लेकिन उसकी शराइत है। पहली शर्त तो ये है कि आप ईसाई हो जाइए, दूसरी शर्त यह है कि आप मेरे सुअर चराया करेंगे। ये कुछ इस तरह से नफ्स ने इनके आंखों पर पट्टी बांधी थी कि बावजूद इतने बुलंद पाया वली अल्लाह होने के, ये दोनों शरायत मान गए। शादी हो गई, ये उस कबीले में रहने लगे। इनकी शागिर्दों ने जब देखा तो इनके पास आके इन्हें समझाते थे कि ये क्या कर दिया हजरत आपने, ये क्या हो गया। तो ये किसी की सुन नहीं रहे थे, तो शागिर्द मायूस होकर चले गए वापस अपने ठिकाने पे जहां डेरा था। तो इनके जो खलीफा थे उनसे जाके जिक्र किया कि ये मुर्शिद साहब तो बेचारे राह से हट गए। तो खलीफा भी आखिर इन्हीं के थे जो इतने बड़े साहिब इल्म थे, तो उन्होंने कहा कि कुछ नहीं, खामोश हो जाओ, कोई उन्हें नहीं समझाए और कोई उनसे बात ना करे इस मौजू पर। तो खुद एक बहुत ही खूबसूरत लिबास अपने मुर्शिद का सिलवाया उन्होंने, और वो लिबास लेके वहां जंगल में गए उस कबीले में और जाके अपने मुर्शिद से मिले और बड़े अदब से एहतराम से बात की और कहा कि हजरत मुझे खबर मिली थी कि आपने शादी कर ली, मुझे बहुत खुशी हुई है, तो मैं आपको शादी की मुबारकबाद देने आया हूं और आपकी शादी की खुशी में मैं ये लिबास आपके लिए लाया हूं, तो मुझे बहुत खुशी होगी अगर आप मेरी मौजूदगी में ये लिबास पहन ले। तो उनके मुर्शिद तो तुमको ये किए हुए थे कि उनके खलीफा भी लोगों की तरह लानदान करेंगे, समझाएंगे, उन्हें कंडेम करेंगे कि ये क्या किया। तो उन्हें बड़ी खुशगवार हैरत हुई जब खलीफा ने इस तरह से बात की। तो वो لباس قبول کر لیا اور اپنے خلیفہ کی خوشی پوری کرنے کے لیے وہیں پہنا. جو ہی لباس پہنا تو چونکہ خلیفہ ایک مقام پر گئے ہوئے تھے, تھے ان کے خلیفہ ان کے شاگرد, لیکن بہرحال ایک مقام پر آئے ہوئے تھے, تو جو ہی وہ لباس پہنا تو آنکھوں پر سے نفس کی پٹی ہٹ گئی اور پوچھا کہ میں یہاں کیسے آیا. تو خلیفہ صاحب نے بجائے شرمندہ کرنے کے, میرا کچھ نہیں حضرت, آپ ذرا تھک گئے تھے درس دیتے دیتے تو آپ ٹہلتے ہوئے ادھر کو آ گئے تھے, تو میں آپ کے پیچھے پیچھے تھا تو واپس چلتے ہیں. تو وہ ولی اللہ واپس گئے انسان نے, پھر اپنے ڈیرے پہ پہنچ کے انہیں کہا کہ حضور آپ اسلام دوبارہ قبول کر لیجئے کیونکہ آپ سے ہی کوتاہی ہو گئی تھی. تو یوں وہ حضرت پھر لوٹ آئے واپس اپنے. تو یہ آرہ مضبوط ہوتا ہے جب انسان ذکر رب میں اور تصور رب میں ڈوبا رہتا ہے, ہر وقت رب کا, اس کے رسول صلی اللہ علیہ وسلم کا, اس کا دھیان ادھر کو ہی لگا رہتا ہے, اللہ تعالی کی طرف اور آپ صلی اللہ علیہ وسلم کی طرف. ذکر الہی کرتا ہے اور نیکی کی راہ پکڑے ہوئے ہوتا ہے, تو اس کے نتیجے میں جب ایک خاص مقام پر آتا ہے تو یہ آرہ ہوتا ہے. جتنا بلند ہوتا جائے گا مقام, یہ آرہ اتنا ہی روشن ہوتا چلا جاتا ہے. تو صاحب نظر جب ایسے آدمی کو دیکھتے ہیں تو دور سے پہچان جاتے ہیں کہ یہ صاحب ذکر آ رہا ہے. اگر کسی وجہ سے انسان اس راہ سے ہٹ جائے تو یہ آرہ کمزور ہو جائے گا, وہ مدھم پڑنے لگے گا. تو یہ اس کا حوالہ دیا ہوا ہے, لیکن یہ یاد رکھیے کہ اس کا جنت اور جہنم سے کوئی تعلق نہیں ہے. یہیں صاحب کا اگلا سوال یہ ہے کہ کیا وجہ ہے کہ کسی بزرگ کے سامنے اپنی حاجت کی تکمیل کے لیے اصرار کیا جائے تو بعض اوقات وہ حاجت پوری نہیں ہوتی. اس سوال میں ایک لفظ کو میں تبدیل اگر کر دوں, بعض اوقات نہیں, ہمیشہ پوری نہیں ہوتی. بات یہ ہے کہ میں اگر کسی نیک انسان کے پاس جاتا ہوں اور جا کر میں اس سے یہ کہتا ہوں کہ صاحب مجھے فلاں پکچر دیکھنی, میرے پاس پیسے نہیں, آپ دعا کیجئے میرے پاس پیسے آ جائیں, وہ آدمی جس کے پاس میں گیا ہوں وہ یقین صاحب نظر ہی ہوگا, تبھی تو رب شہرت دیتا اپنی مخلوق میں, اسے مقبول کر دیتا ہے. وہی دیکھتا ہے کہ یہ فلم دیکھنا میرے حق میں بہتر نہیں ہے فار سم ریزن, تو وہ مجھے ٹال دیں گے یہ کہہ کے کہ اچھا ٹھیک ہے کر دوں گا دعا جاؤ. یا اگر انہوں نے دیکھا کہ اس کی, ویسے میرے بارے میں تو یہ گمان کسی کو بھی نہیں ہوگا کہ اس بندے کی جو میں مجھ سے فلم کے پیسوں کی دعا کرا رہا ہے, اس کی راہ تو نیکی کی ہے, تو یہ ادھر کو کدھر کو جانے لگا. تو وہ ٹال دیں گے مجھے. ان کی کوشش یہ ہوگی کہ اس انداز میں ٹالیں کہ میں بار بار ان سے دعا کرانے جاؤں تو وہ مجھ پہ اثر انداز ہو جائیں اور مجھے نیکی کی طرف لے جائیں. آلدو ابھی تک ایسا حادثہ میرے ساتھ پیش نہیں آیا کہ میں نیکی کی طرف چلا جاؤں, لیکن وہ کھینچیں گے مجھے نیکی کی طرف. پھر ایک بات اس کے اندر ایک بہت بات ہے کہ جو صاحب نظر ہیں ان کے ساتھ بھی یہ ہوتا ہے کہ کسی چیز کی خواہش اگر بہت ہو گئی ان کے دل میں اور وہ بار بار رب سے دعا کرتے ہیں کہ یا اللہ تو مجھے یہ دے دے یہ دے دے یہ دے دے, وہ کبھی دعا ہوتی ہی نہیں پوری. پھر آپ میں سے ہر شخص اپنی زندگی پہ نظر دوڑائے کہ جس خواہش کے پوری ہونے کی آپ نے سب سے زیادہ دعا کی وہ خواہش کبھی پوری نہیں ہوئی ہوگی. اپنی اپنی زندگی پہ نظر دوڑا لیجیے, یہ آپ کو بڑا صحیح اصول دکھائی دے گا. ایسی خواہشات جن کو آپ نے خواہش دل میں پیدا ہوئی اس کے بعد بھلا دیا آپ نے, تھوڑے عرصے میں پوری ہو جاتی ہے. اس کے پیچھے ایک فیکٹر کام کر رہا ہے. رب تعالیٰ اتنا مہربان ہے کہ بن مانگے دیتا ہے, مانگنے سے خوش ہوتا ہے, لیکن مانگنے کے لیے صرف دنیاوی چیزیں ہی تو نہیں ہیں, مانگنے کے لیے اور بہت کچھ ہے. جب ہم اس دنیاوی خواہش میں اتنے ڈوب جاتے ہیں کہ جب بھی اللہ کے سامنے ہم نے ہاتھ پھیلائے وہی ایک دنیا کی خواہش کی, تو رب تو دنیا سے, دنیا کی محبت سے دور لے جانا چاہتا ہے ہمیں. قرآن اترا ہی اسی لیے ہے. آپ پورے قرآن کو پڑھیے, اس کی تفسیر کو پڑھیے, اس کے بعد اس تفسیر کو مختصر کرتے چاہیے, کنسائزڈ, اینڈ پر ایک جملہ نکل آئے گا, یہ دنیا بیکار ہے, آخرت ہی سب کچھ ہے, ایک جملہ نکلتا ہے. وہ اور بات ہے کہ دنیا اس لیے آخرت سے کہیں زیادہ اہم ہے کہ آخرت کا دار و مدار یہاں اس دنیا کے اعمال پر ہے, اس لیے یہ بہت اہم ہے. تو رب ہمیں دنیا سے دور رکھنا چاہتا ہے, تو وہ نہیں چاہتا کہ ہم نفس کے غلام ہو جائیں اور راہ کھوٹی ہو جائے ہماری. ایک ریزن یہ ہے. دوسرا ریزن میرا گمان ہے, اس کے اوپر میں یقین سے نہیں کہہ سکتا, لیکن میں, میرا ذاتی خیال یہ ہے تجربات کے بعد, کہ رب تعالی اپنے وعدے کا بڑا سچا ہے. اس کا وعدہ یہ ہے کہ مجھ سے مانگو میں دوں گا. جب ہم اس سے مانگتے ہیں اور پھر اس کو بار بار ہم ریمائنڈر بھیجنا شروع کر دیتے ہیں, تو شاید پھر وہاں یہ بات ہوتی ہے کہ کیا مجھ پر یقین نہیں کہ تم نے ایک بار مانگا میں دے دوں گا تمہیں. یہ یقین کہ میرا رب موجود ہے, وہ مجھ سے کہیں بہتر جانتا ہے کہ میری ضروریات کیا ہیں, میری خواہشات کیا ہیں. اس نے تو مجھے پالنے کا وعدہ بھی کیا ہے اور دعویٰ بھی کیا ہے کہ وہ میرا پالنے والا ہے. یہ دونوں ہی باتیں ہیں, دعویٰ بھی ہے اور وعدہ بھی ہے. تو کیا مجھے اپنے رب کے وعدے پر اعتبار نہیں ہے؟ وہ ساری میری ضروریات پوری کرتا ہے, تو یہ میرے دل میں خیال کیوں آئے کہ یہ خواہش میری پوری نہیں کرے گا میرا رب؟ ضرور پوری کرتا ہے, اس میں کوئی شک نہیں. تو اسی طرح فقیر کے پاس جب ہم جاتے ہیں تو فقیر تو آپ کو لے جائے گا رب کی راہ پر, اس لیے کہ اس کی اپنی راہ یہ ہے. اس کو وہ حدیث یاد رہتی ہے کہ دوسرے کے لیے بھی وہی پسند کرو جو خود اپنے لیے پسند کرتے ہو. تو اس کو تو اپنے لیے پسند ہے رب کی راہ, تو آپ کو نفس کی راہ پر کیسے چلنے دے گا؟ وہ آپ کو رب کی طرف دھکیلے گا. اسی لیے وہاں جب ہم اپنی دنیاوی خواہشات لے کے جاتے ہیں اور بار بار جاتے ہیں تو ایک قربت کا تعلق پیدا ہوتا ہے, ایک تعلق پیدا ہونے لگتا ہے. جہاں وہ تعلق پیدا ہوا سمجھیے آپ گھاٹے میں گئے, اس لیے کہ پھر آپ کو دنیا کی طرف جانے نہیں دے گا, وہ آپ کو رب کی طرف دھکیلے گا پکڑ گیا. ये वजह है कि जब हम किसी फकीर के पास बार बार एक ही दुआ लेके जाते हैं तो दुआ पूरी नहीं होती, कि वो आपको धकेल देता है रब की तरफ, कि वो एक ताल्लुक बना है। पहली बार जो उसके पास आया, जो दुआ करने का उसने कहा, उसने दुआ कर दी और जान छोड़ा ली अपनी कि जाओ दोबारा ना आना इधर, तो वहां तो वो पूरी हो जाएगी, लेकिन बार बार आने से जो ताल्लुक बना फिर नहीं पूरी होती। तो आप मेरे वाला नुस्खा इस्तेमाल कीजिए, किसी के यहां जाना ही नहीं है, अपने नफ्स के पीछे ही भागना है हमेशा। ये एक और सवाल है कि क्या कोई वली अल्लाह जब गौसे जमाना की मजलिस में हाजिर होता है तो उस वक्त वो अपने घर या शहर में भी मौजूद होता है? ये ऐसा ही है कि जब वो ड्यूटी पर होता है तो रूहानी तौर पर वहां जाता है, जिस्म उसका अपने ही घर में शहर में मौजूद होता है। ये बिल्कुल ऐसा है कि बहुत से बुजुर्गों के बारे में लोग आज भी ये आपको गवाही दे देंगे कि हमने उन्हें उमरा करते हुए देखा या हमने उनके साथ उमरा किया है, जबकि वो बैठे होंगे लाहौर में, पिंडी में, इस्लामाबाद में। लोग आपसे कह देंगे कि हमने हज उनके साथ किया जबकि वो गए ही नहीं होते हज पे। तो ये इन लोगों के लिए मुमकिन है। अगला सवाल इनका है कि क्या कोई बुजुर्ग ऐसे शख्स को भी रूहानी ड्यूटी सौंप सकता है जो उनका मुरीद ना हो? ड्यूटीज कराबतदारी और ताल्लुकदारी पर नहीं सौंपी जाती इस राह में। यहां ना फेवरेटिज्म है ना नेपोटिज्म होता है। यहां तो बाज़ुकात अपने दुश्मन को ड्यूटी सौंप दी जाती है, बशर्ते कि वो इसका अहल हो। तो इसमें कराबतदारी का कोई सवाल नहीं है। ये अगला इनका सवाल है कि गौसे जमाना की महफिल में क्या मजदूबीन भी शामिल होते हैं? यकीनी तौर पे होते हैं, बशर्ते कि वो साहिब ड्यूटी हों। जिस तरह ये जरूरी नहीं है कि हर वली अल्लाह साहिब ड्यूटी हो, इसी तरह हर मजदूब साहिब ड्यूटी नहीं होता। मैं एक बार टूर पर था NWFP के, मेरे मुर्शिद, ये मर्सिडीज का मेरा शौक बहुत पुराना है, 1982 से मर्सिडीज ही रही मेरे पास। तो उस जमाने में जो मेरे पास मर्सिडीज थी वो शाह साहब को पसंद आ गई, तो मुझसे फरमाने लगे कि मियां ये गाड़ी तो आज से हमारी हो गई। ये गाड़ी क्या चीज है, जान भी ले लीजिए इसमें क्या, ये चाबी पकड़ी। फरमाने लगे नहीं, चाबी अपने पास रखो, मैं तो शॉफर ड्रिवन गाड़ी का आदी हूं। तो हमने कहा सुबह से ड्राइवर भी आ जाएगा आपके पास। बोले नहीं, मैं अनपढ़ ड्राइवर नहीं रखता, मैं फॉरेन क्वालिफाइड ड्राइवर रखता हूं। तो मैं एकदम से समझ गया क्या कहा है उन्होंने। तो मैंने कहा जनाब अभी से इसी लम्हे से आपको फॉरेन क्वालिफाइड ड्राइवर मिल गया। तो उसके बाद से जब कभी मैं बाय रोड टूर पर जा रहा होता था तो तशरीफ रखते थे मेरे साथ, तो पिशावर में गया, कहने लगे चलो मैं चलता हूं। चलिए, वहां से हम मर्दान एक काम के लिए आ गए। तो मर्दान मैं गालबन गाड़ी पार्क कर रहा था, मैं सरफराजगंज के नाम से वहां एक जगह थी वहां, तो मुझे कहने लगे देखो अभी यहां एक जो यहां का हाकिम है वो मुझे सलाम करने आएगा। तो अब मैं बड़ा मुझे शौक हुआ कि मैं जरा साहिब ड्यूटी तो देखूं कौन है। तो हम जहां बैठे थे वहीं से उन्होंने इशारा किया कि वो आया है। तो सड़क के पार फुटपाथ पर दूसरी तरफ एक जवान सा मजजूब था, वो आया जहां हम बैठे थे उसके बिल्कुल बिलमुकाबिल, एक लम्हे को रुका, इधर को यूं देखा और चला गया। तो वो पता चला कि वो ड्यूटी पर था लेकिन मजजूब था। तो अगर मजजूब ड्यूटी पर है तो फिर तो वो जरूर इस महफिल में बैठेगा, और अगर साहिब ड्यूटी नहीं है तो नहीं बैठेगा। ये बात मैं आपको सिर्फ इम्प्रेस करने के लिए कह रहा हूं, इसका सही जवाब वो देगा जो कभी गौसे जमाना कि महफिल के करीब से गुजरा हो। मैं तो भाई मुझसे तो गुनाहों की बातें कर लीजिए, वो मैं बता सकता हूं यकीन के साथ कि मेरी राय वो है। तो ये बस ऐसे ही आपको टालने को बता दिया। ये अगला सवाल इनका तकरीबन उससे मिलता जुलता है, उसका आधा हिस्सा कि क्या मजजूब वली अल्लाह को भी तसर्रुफात हासिल होते हैं और वो अहले ड्यूटी होते हैं। ड्यूटी का तो मैंने अर्ज कर दिया आपसे। कादर पुरनावा का भी हाकिम, वो बिल्कुल यंग लड़का था लेकिन उसके उस वक्त मुझे समझ नहीं थी, 1969 की गर्मियां थी या 68 की गर्मियां। तो मैं उस वक्त स्वीगैस मुल्तान में हुआ करता था, तो एक काम पड़ गया। तो जो ड्यूटी ऑफिसर थे वो जा रहे थे, हम भी बैठ गए उनके साथ जीप में। तो कादरपुर रामा में रुक के हम उस मजिस्ट्रेट का पता कर रहे थे जो वहां ड्यूटी पर था। तो एक लड़का आया 14-15 साल का या 16 साल का होगा, वो मिला उसने, वो अगली बात मैं नहीं बताता क्या हुआ, उसको छोड़ दीजिए। तो जब कुछ अकल आई बहुत सालों के बाद तो पता चला कि वो तो वहां का हाकिम था, कादरपुर रावण का जो मिला मुझे आके। तो ये दूसरा मजजूब था जो ड्यूटी पर मैंने देखा। वो ड्यूटी पर तो होते हैं, और मजजूब के तसर्रुफात का क्या कहना है। मजजूब तो अपने होश और हवास खो बैठा है इश्के इलाही में, वो तो डूबा हुआ है इश्के इलाही में। तो वो तो खुद मुजस्म तसर्रुफात है। तसर्रुफात के हासिल होने की बात क्या है, वो जो जुबान से निकाल देगा वो अमर हो गया। तो इसीलिए मना किया जाता है कि मजजूब के करीब मत जाओ, उससे दूर रहो, क्योंकि वो तो मजजूब है, होश हवास से आ रही है, क्या मालूम कब क्या कह दे। तो इसलिए जो साहिब सलूक लोग हैं, साहिब इल्म लोग हैं, वो मना करते हैं कि मजजूब से दूर रहें। और जो कोई साहिब इल्म है या इस राह पर चल रहा है, अभी मकाम को कहीं नहीं पहुंचा, उसको भी मना कर देते हैं कि अगर कभी मजजूब तुम्हें रोक के ये कहे मेरे लिए दुआ कर दो, तो कभी दुआ ना करना मजजूब के लिए। उससे जान छुड़ाने का आसान तरीन तरीका ही है कि उससे कहिए कि मैं क्यों दुआ करूं, तुम करो मेरे लिए, मजाले कभी दुआ कर दे आपके लिए। ये उससे जान छुड़ाने का आसान तरीका। ये जिन साहब ने भी सवाल लिखा, बड़े समझदार आदमी है। अगला सवाल इनका, फासिक व फाजर किसे कहते हैं। भाई इसकी तारीफ क्या बयान करूं, आपके सामने बैठा हूं जो बोल रहा हूं, फासिक व फाजर ही तो हूं और क्या हूं। तो मफहूम हदीस का है कि इंसान का दिल अल्लाह ताला की दो उंगलियों के दरमियान मौजूद है, अल्लाह ताला उसे जिस तरफ चाहे फेर सकता है। बात यह है कि इसको आसान लफ्जों में हम कह दें कि अल्लाह जिसको चाहता है नेकी की तौफीक अता कर देता है, तो ये उससे मुराद असल में ये है। वो चूंकि अरबी जुबान बड़ी फसी व बलीग जुबान है, इसमें एक ही बात को कहने के दर्जनों तरीके होते हैं और अरब की फसाहत और बलागत तो आज भी मशहूर है। ये इससे मुराद ये है कि रब जब चाहे जिसका कल्ब चाहे जिस तरफ को चाहे मोड़ दे, ये है। इस सवाल के जवाब शायद मैं ना दूं आपको, सवाल पढ़ देता हूं या आप बहुत क्लेवरली मुझसे कुछ कहलवाना चाह रहे हैं तो मैं इसका जवाब नहीं दे पाऊंगा आपको कि कदीम से क्या मुराद है। अगर रूहानी दुनिया में किसी वली अल्लाह को कदीम कहा जाए तो उसका क्या मतलब है, ये मैं आपसे अर्ज नहीं करूंगा। अगला सवाल यह है कि सुना है कि जब साहिबान फतह साहिबान कश्फ किसी कुरानी आयत पर गौर करते हैं तो सबसे पहले वो ये देखते हैं कि जब ये आयत नाजिल हुई थी तो उस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम की कल्बी कैफियत क्या थी, और आज के दौर का वली अल्लाह साहिब फतह आज से 1400 साल पहले के किसी लम्हे में आप सल्लल्लाहु अलैहि वसल्लम की बातनी और रूहानी कैफियत का कैसे अंदाजा कर लेता है, आप सल्लल्लाहु अलैहि वसल्लम की बातनी कैफियत तक रसाई क्यों कर मुमकिन है। देखिए ये फिर अल्फाज के हेर फेर में आप फंस गए, उसकी रूह को नहीं देखा आपने। इस चीज से एक बात तो मैं अर्ज कर दूं कि आप सल्लल्लाहु अलैहि वसल्लम की कल्बी कैफियत पर नजर डालना किसी के लिए मुमकिन नहीं है। उसकी वजह यह है कि वहां सिर्फ नूर का समुंदर बह रहा है। आप सल्लल्लाहु अलैहि वसल्लम की कल्बी कैफियत पर नजर कोई वली अल्लाह डालने की सकत नहीं रखता है, उसका सहार नहीं है। वो इल्म नूर का ऐसा समुंदर है वो, कि जिस पर नजर डालने के बाद कोई होश हवास में रह नहीं पाएगा। तो आप सल्लल्लाहु अलैहि वसल्लम की कल्बी बातनी कैफियत पर तो नजर नहीं डालता, लेकिन वो देखता जरूर है कि एनवायरमेंट क्या था, किन हालात में ये आयत नाजिल की गई है, उन हालात के कॉन्टेक्स्ट में उसको आयत को पढ़ के फिर उसकी तफसीर बयान करेगा। इसीलिए किसी भी फकीर की बयान करदा तफसीर आमतौर पर आपके लिए किसी भी इंसान के लिए सोच के नए रास्ते खोल देती है कि वो उस बैकग्राउंड में उसको बयान कर रहा होता है, उस एनवायरमेंट में जब वो उतरी है। एक एग्जाम्पल मैं दे सकता हूं बड़ी सादा सिंपल सामने की, इसलिए यह एग्जाम्पल कोट कर रहा हूं कि ये इससे हम सब वाकिफ हैं। सूरह कौसर कुरान पाक की सबसे मुख्तसर तरीन सूरा, इसकी जब तफसीर बयान की जाएगी तो अल्फाज पर फकीर जब बयान करेगा तफसीर इसकी, वो उसके अल्फाज के मायने और उसकी तफसीर बयान नहीं कर रहा होगा, बल्कि उसके मायने और उसके असरात को जब वो बयान करेगा तो वो आपको पहले ये बैकग्राउंड बताएगा कि ये सूरा नाजल इसकी वजह नजूल क्या थी। तो उसकी वो تفسیر بیان کرے گا اور تفسیر بیان کرتا کرتا آپ کو یہ بتائے گا کہ اگر اس کا کوئی ورد کرے تو اس کے اثرات کیا مرتب ہو جائیں گے انسان پر. اس لیے جب آپ اولیاء کرام کے پاس جاتے ہیں اور ان کو آپ یہ کہیں کہ میں ڈپریشن کا مریض ہوں اور ڈپریشن کی بہت گولیاں کھاتا ہوں, تو آپ سے وہ کہہ دے گا کہ سورہ کوثر پڑھا کرو. صرف یہ ہے کہ اس سے پہلے وہ آپ کے حالات کو دیکھ لے گا کہ آپ کے ڈپریشن کا ریزن کیا بنا ہے, تو آپ کو وہی کہہ دے گا کہ اس کو صبح شام 101 مرتبہ پڑھو. اور الحمدللہ 95% کیسز میں ڈپریشن ختم ہو جاتا ہے انسان کا. تو فقیر کی تفسیر بیان کرنے کا مطلب کا انداز کچھ اور ہوتا ہے, اس کا معیار کچھ اور ہوتا ہے, اس کا تفسیر بیان کرنے کا مقام کچھ اور ہوتا ہے. اس لیے جب آپ کسی فقیر کی زبان سے قرآن پاک کی تفسیر سنتے ہیں تو بہت سی نئی باتیں آپ کے علم میں آنے لگتی ہیں, کہ وہ تمام بیک گراؤنڈ پر نظر ڈال کے پھر اس کے تفسیر کو بیان کرتا ہے. بقایا ان کے سوالوں کا جواب انشاءاللہ تعالی اگلی اتوار بشرط زندگی دیں گے. اس وقت تک کے لیے اجازت دیجیے. خدا حافظ. السلام علیکم.